अनुसार हामी उत्पत्ति 37 को अब 18 देखि 36 पदसम्म पढ्नेछौँ। उत्पत्ति 37 को 18 देखि 36। अनि जब तिनीहरूले तिनलाई टाढामा देखे, तब तिनीहरूको नजिकमा आउनुभन्दा पहिले तिनीहरूले तिनको विरोधमा तिनलाई मार्ने षड्यन्त्र गरे। अनि तिनीहरूले आपसमा भने, हेर, त्यो स्वप्नदर्शी आउँदैछ, यसकारण अब आओ, हामी त्यसलाई मारौँ र कुनै एउटा खाल्डोभित्र फ्याँकिदिउँ, अनि त्यसलाई कुनै दुष्ट पशुले खाएछ भनी भनौँ, अनि हेरौँ त्यसका सपनाहरू के हुने रहेछन्। अनि रुबेनले यो कुरा सुने, अनि उनले तिनलाई तिनीहरूको हातबाट छुटाए र भने, हामी त्यसलाई नमारौँ। अनि रुबेनले तिनीहरूलाई भने, रगत नबगाओ, तर उजाड स्थानमा भएको यस खाल्डोभित्र फालिदेऊ र त्यसमाथि हात नहाल। तिनलाई तिनीहरूको हातबाट छुटाएर तिनलाई तिनका बाबु कहाँ फर्काइदिने विचारले उनले यसो भनेका थिए। अनि यस्तो भयो, जब युसुफ आफ्ना दाजुभाइहरू कहाँ आए, तब तिनीहरूले युसुफबाट तिनको लबेदा, अर्थात् तिनले पहिरेको रङ्ग बिरङ्गी लबेदा उतारिदिए। अनि तिनीहरूले तिनलाई लगे र तिनलाई एउटा खाल्डोभित्र हालिदिए। अनि त्यो खाल्डो खाली थियो, त्यसमा पानी थिएन। अनि तिनीहरू रोटी खान बसे, तब तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, अनि हेर, गिलाबबाट आएको एक दल इस्माइलीहरूलाई तल मिश्रमा लैजानलाई सुगन्धित द्रव्य, सुगन्धित मलम र गन्धरस बोकेका तिनीहरूका उँठहरूको साथमा गइरहेको देखे। अनि यहुदाले आफ्ना दाजुभाइहरूलाई भने, हामीले आफ्नो भाइलाई मार्नुमा र त्यसको रगत लुकाउनुमा के फाइदा छ र, आओ, हामी त्यसलाई इस्माइलीहरूको हातमा बेचिदेऊ र त्यसमाथि हाम्रो हात नपरोस्, किनकि त्यो हाम्रै भाइ र हाम्रै मासु हो। अनि उनका दाजुभाइहरूले उनको कुरा माने। अनि मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गइरहेका थिए, तब तिनीहरूले युसुफलाई खाल्डाबाट तानेर माथि निकाले र युसुफलाई 20 टुक्रा चाँदीमा इस्माइलीहरूको हातमा बेचिदिए। अनि उनीहरूले युसुफलाई मिश्रमा लगे। अनि रुबेन त्यस खाल्डोमा फर्केर गए, अनि हेर, युसुफ खाल्डोभित्र थिएन। तब उनले आफ्नो लुगा च्याते, अनि उनी आफ्ना भाइहरू कहाँ फर्के र भने, त्यो केटा त छैन, अनि म चाहिँ कहाँ जाउँ। अनि तिनीहरूले युसुफको लबेदा लिए, अनि बाख्राको एउटा पाठ मारेर त्यो लबेदा त्यस रगतमा चोपे। अनि तिनीहरूले त्यो रङ्ग बिरङ्गी लबेदा पठाए र आफ्ना बाबु कहाँ लगेर भने, यो हामीले भेट्टाएका छौँ, अब यो तपाईँको छोराको लबेदा हो कि होइन चिन्नुहोस्। अनि उनले त्यो चिनेर भने, यो मेरो छोराको लबेदा हो, कुनै दुष्ट पशुले उसलाई खाएको छ, निसन्देह युसुफ धुजा धुजा पारिएको छ। तब याकुबले आफ्ना लुगाहरू च्याते, आफ्नो कम्मरमा भाङ्राको लुगा लगाए र धेरै दिनसम्म आफ्नो छोराको निम्ति विलाप गरे। अनि उनका सबै छोराहरू र उनका सबै छोरीहरू उनलाई सान्त्वना दिन उठे र उनले शान्त हुन मानेनन्। अनि उनले भने, म विलाप गर्दै गर्दै तल अधोलोकमा मेरो छोरा कहाँ जानेछु। यसरी तिनका बाबु तिनका निम्ति रोए, अनि ती मिद्यानीहरूले तिनलाई मिश्रमा फाराओका अफिसर, अर्थात् अङ्गरक्षकहरूका प्रधान पोतिफरको हातमा बेचिदिए। हामी प्रार्थना गरौँ। प्रभु, हामीलाई सहायता गर्नुहोस्। यस समय तपाईँको पवित्र शास्त्र वचन पढेका छौँ, हामी मनन गर्न चाहन्छौँ, पाठहरू सिक्न सकौँ र एक हृदयमा काम गरिदिनुहोस्। तपाईँ बोल्नुहोस्, तपाईँको आत्माले जो जीवित हुनुहुन्छ, तपाईँको जिउँदो वचनमा भएको सत्यताहरूद्वारा बोल्नुहोस्। प्रभु, हामीलाई सहायता गर्नुहोस्, तपाईँको इच्छा पुरा गर्नुहोस्, हामीलाई तपाईँको धार्मिकता, पवित्रतालाई प्रेम गर्न, पाप धर्मलाई घृणा गर्न हामीलाई अझ सिकाउनुहोस्, हामीलाई ख्रिस्ट जस्तो बनाउनुहोस्। हाम्रो बीचमा रहेकाहरूलाई पनि खिच्नुहोस् प्रभु येशूको नाममा, आमेन। युसुफ बेचिएको घटना यहाँ पढ्यौँ अनि यहाँ चाहिँ हामी के सिक्न चाहन्छौँ भने युसुफका दाजुहरूको अपराधबाट केही सिक्न चाहन्छौँ। हामी यो देख्छौँ कि पाप चाहिँ ज्यादै निर्दयी मालिक हो। यो दाजुहरूको अपराध पाप कसरी सुरु भयो? डाहबाट सुरु भयो। बुवाले उसलाई हामीलाई भन्दा बढी माया गर्यो, त्यो विशेष लबेदा उसलाई लगाइदियो अनि यो डाहको सट्टामा उनीहरूले धन्यवादी हुन अनि बुवालाई खुसी पार्न आफ्नो पापहरू मानिलिन को सट्टामा उनीहरू चाहिँ आफ्नो हृदयमा चाहिँ यो तितो डाहलाई चाहिँ ठाउँ दिइरहे, त्यो त्यसपछि घृणामा परिणत भयो अनि यो घृणा पनि बढ्न थाल्यो। जति समय बित्दै गयो बढ्न थाल्यो अनि उसँग चाहिँ युसुफसँग आफ्नो भाइसँग राम्रो मनले कुरा गर्न पनि सकेन उनीहरू। त्यस्तै हुन्छ जब पापलाई ठाउँ दिइन्छ, हामीले राम्रोसँग कुरा गर्न सक्दैनौँ उनीहरूसँग, सम्बन्धहरू बिग्रिन्छ। अनि बाइबलले सिकाउँदछ कि हृदय के अरे हृदयमा भएको यो घृणा चाहिँ हत्या हो। मत्ती 5 अध्यायमा हामी हेरौँ, मत्ती 5 अध्याय औँला राखी चढ्नुहोस्, 37 अध्यायमा फर्किहाल्नेछौँ। मत्ती 5 अध्यायमा प्रभु येशूले मत्ती 5:21 यसरी सिकाउनु भयो, तिमीहरूले सुनेका छौ पुराना समयकाहरूलाई यो भनिएको थियो, तिमीले हत्या नगर र जसले हत्या गर्ला त्यो न्यायको योग्य हुनेछ। तर म तिमीहरूलाई भन्दछु जो कोही आफ्नो भाइसँग बिना कारण रिसाउँछ त्यो न्यायको योग्य हुनेछ, अनि जसले आफ्नो भाइलाई निकम्मा भन्ला त्यो महासभाको योग्य हुनेछ, अनि जसले हे मूर्ख भन्ला त्यो नरकको आगोको योग्य हुनेछ। यसले घृणा चाहिँ डरलाग्दो कुरा हो अनि हामी हाम्रो पापी हृदयमा चाहिँ घृणा हुन्छ। मैले प्रभु येशूलाई चिन्नुभन्दा अगाडि चाहिँ मेरो एकजना दाजुलाई चाहिँ एकदम घृणा गर्थेँ। यसो सोच्दाखेरि कारण नै थिएन तर घृणा गर्थेँ, मेरो आफ्नै हृदयको पाप थियो त्यो चाहिँ। अनि प्रभु येशूलाई चिनेपछि चाहिँ त्यो घृणाको सट्टामा चाहिँ प्रेम हालिदिनु भयो, आफै छक्कै पर्यो किनभने मलाई चाहिँ उहाँको मुक्तिको निम्ति उहाँको प्राण आत्मा बाँचोस् भन्ने चाहिँ इच्छा भयो अनि उहाँलाई चिठी लेखेँ। अनि तर हाम्रो पाप स्वभाव अझै छ अनि त्यो घृणालाई ठाउँ दिनु हुँदैन किनभने घृणाले चाहिँ हत्या वास्तविक हत्यामा पुर्याउँछ यदि त्यो घृणालाई चाहिँ ठाउँ दिइरह्यो भने, जस्तो हामीले चाहिँ यो घटनामा चाहिँ देख्यौँ। अब उनीहरूले चाहिँ मार्ने षड्यन्त्र गरे तर जेठो दाजु रुबेनले चाहिँ रोक्न खोज्यो, उसले चाहिँ युसुफलाई सुरक्षा गर्न खोज्यो, रक्षा गर्न खोज्यो। तैपनि उसले गर्ने खोजेको प्रयास पनि सम्झौता मात्र थियो। उसले के भन्यो भने यो खाल्डोमा फाल्दियो अनि यस उसले पछि गएर बचाउन त चाहन्थ्यो तर उसले चाहिँ त्यो हत्या गर्न चाहने उसको भाइहरूलाई पनि खुसी पार्न चाहन्थ्यो है, उहाँ खाल्डोमा फाल्दियो, हत्या चाहिँ नगरौँ तर खाल्डोमा फालिदिउँ चाहिँ हो। त्यसैले रुबेन चाहिँ दुईतिर ऊ चाहिँ जिउन खोजिरहेको थियो. यसलाई सम्झौता भन्छ, जो हामी संसारलाई पनि प्रेम गर्छौँ, हामी चाहिँ प्रभुलाई पनि प्रेम गर्छौँ भन्छौँ, त्यो सम्झौता. रुबेनले चाहिँ हुँदैन भन्नुपर्थ्यो, ऊ जेठो है, हुँदैन यो म गर्न दिन्न, मेरो ज्यान लिऊ, उसले ज्यान लिनु अगाडि भनेर उसले चाहिँ आफ्नो भाइलाई चाहिँ त्यसरी रक्षा गर्नुपर्ने थियो, त्यसो गरेन उसले. अर्को थियो, अर्को रुबेनभन्दा अलिक कम उमेरको तर ऊ पनि ठुलै हो, यहुदा. उसले चाहिँ के भन्छ भने यसलाई बेचाउनु बरु है. अब कुरा के भने त्यो खाल्डोमा फाल्नु पनि ऊ मर्न सक्थ्यो वास्तवमा. रुबेनको सोचाइमा चाहिँ म उसलाई बचाउँछु पछि भन्ने थियो, तर खाल्डोमा फाल्नु भनेको चाहिँ यो सानोतिनो खाल्डो थिएन है. ठुला ठुला खाडलहरू खनिन्छन् इजरायलमा, मध्य पूर्वमा आकाशको पानी जम्मा गर्नुपर्छ त्यहाँ, किनभने त्यहाँ चाहिँ पानीको अभावले. अनि ठुलो खाल्डो है, त्यहाँ भर्याङमा चढेर जानुपर्ने पनि खाल्डोहरू हुन्छन्, तर यहाँ चाहिँ त्यस्तो खालको खाडल नभइकन यहाँ चाहिँ निस्कन नसक्ने खाडल रहेछ. अनि युसुफलाई मारे बराबर थियो वास्तवमा, उसलाई मारेर गाह्रो बराबर थियो त्यहाँ चाहिँ. अनि यहुदाले भन्छ अब उसलाई मारेर हामीलाई के फाइदा भयो है, बर उसलाई बेच्यौँ पैसा त आउँछ है. तर यहुदाले यो जे गर्यो यो पनि सम्झौता नै थियो, उसलाई पनि मार्नु चाहिँ हुँदैन के अरे, तर बेचौँ भन्दैछ उसले, अनि यो पनि सम्झौता नै थियो. अब यहाँ हामी के देख्छौँ भने एउटा पापले अर्को पापमा लग्दैछ, एउटा पापले अर्को पापमा. यहाँ के भयो भने उनीहरूले चाहिँ अब त्यो व्यापारीहरूको लाभ लस्कर देखेँ, भाइलाई निकालेँ अनि लभेदा छ्याती दिए, अनि उनीहरूले चाहिँ भाइलाई बेचिदिए एउटा दासको रूपमा. अनि त्यसपछि के गरे, अब उनीहरूले चाहिँ बुवालाई एउटा झुटो कुरा बताएर चाहिँ आफ्नो पापलाई लुकाए. ठुलो झुट थियो यो उनीहरूको आफ्नो पाप लुकाउनलाई. उनीहरूले भने कि त्यो लबेदालाई चाहिँ अब पाठकको रगतमा चोपेर दिएर तपाईँको छोरा के हो कि होइन चिन्नुहोस् भनेर. अनि यसरी बुवा चाहिँ अब शोकमा डुब्यो अनि सान्त्वना दिन खोज्यो, तर सान्त्वना शान्त हुन मानेन. यसरी अब वर्षौँसम्म यो दाजुहरूले चाहिँ, युसुफको दाजुहरूले आफ्नो दोषलाई बोकेर जिउनुपर्ने हुन्छ, आफूले गरेको यो अपराधलाई सम्झिरहनुपर्ने हुन्छ. युवा भाइ बहिनीहरू है, तपाईँहरूले चाहिँ कहिले पनि आफ्नो बुवा आमालाई चाहिँ झुट बोलेर पाप नलुकाउनुहोस्, पाप लुकाउनलाई झुट नबोल्नुहोस्, त्यसमा कुनै पनि बुद्धि छैन. उनीहरूले पछिसम्म पनि यो पापको ले पोलिरहन्थ्यो उनीहरूलाई. पछिल्लो यो इतिहासमा चाहिँ यो हामीले भेट्छौँ. केही समस्या पऱ्यो कि ओहो हामीले भाइलाई यसो गरेकोले हामीलाई यो आइपऱ्यो भन्ने उनीहरूलाई सम्झना हुन्थ्यो, उनीहरूको पापको सम्झना भइरहन्थ्यो. त्यसैले पाठ चाहिँ यो हो कि पाप चाहिँ एउटा एकदमै निर्दयी मालिक हो, त्यसले राम्रो ज्याला दिँदैन हामीलाई. त्यसैले हामीले चाहिँ पापको सुरुवातमै हामीले रोकिहाल्नुपर्छ, सुरुवातमै हामीले चाहिँ त्यहाँ ब्रेक लाउनुपर्छ. सुरु भए थियो डाहाबाट घृणा, झन घृणा, अझ घृणा, त्यसपछि अब हत्या गरौँ, होइन बेचौँ, अब यो पाप लुकाउनलाई चाहिँ बुवासँग झुट बोलौँ. वर्षौँसम्म, वर्षौँ वर्षौँ बित्छ, उनीहरूको भित्र हृदयमा चाहिँ उनीहरूको यो दोषले उनीहरूलाई चाहिँ खाइरहेको छ यत्तिकै. राति सुत्थ्यो होला उनीहरू, सुतिरहँदाखेरि उनीहरूको निन्द्राबाट बिउँदाखेरि उनीहरूले सम्झना हुन्थ्यो, युसुफ चिच्याइरहेको, एउटा 70 वर्षको उनीहरूको कलिलो भाइ रुँदै रुँदै चिच्याइरह्यो, दाजु मलाई यसो नगर्नुहोस्, मलाई नभाग्नुहोस्, मलाई नबेच्नुहोस्, यी सब कराइरहेको। तर अब उनीहरूले गरिसकियो अनि यो पापको दोषले चाहिँ उनीहरूलाई चाहिँ जहिले पनि पोलिरहन्थ्यो। अब उनीहरूले चाहेको त गर्न सके, उनीहरूको इच्छा त्यो थियो, युसुफलाई चाहिँ हाम्रो दृष्टिबाट हामी हटाउने हो, हामी हेर्न पनि चाहँदैन यसलाई। अनि उनीहरूले युसुफलाई चाहिँ हटाउन चाहिँ सफल भए, मरे बराबर भयो उनीहरूको लागि। अनि त्यही भनिरहन्थ्यो उनीहरूले, मरिसक्यो मरिसक्यो मरिसक्यो, तर उनीहरूलाई कहिल्यै आराम भएन। त्यसैले हामीले हाम्रो इच्छा पुरा गर्दैमा, हाम्रो खराब इच्छा पुरा गरेर हामीलाई कहिल्यै शान्ति हुँदैन प्रिय भाइ बहिनीहरू। एकातिर हेर्छ बुवा रोएको रोइछ, उनीहरूले आफ्नै बुवा आफ्नो वृद्ध बुवाको हृदयलाई चाहिँ चक्ना चुर पारेको थियो। हरेक दिन याकुब रोइरहन्थ्यो, सायद घप्टो परेर रोइरहन्थ्यो। अनि जहिले जहिले उनीहरूको बुवा त्यो शोकमा डुबेको देख्थ्यो, तहिले तहिले उनीहरूलाई याद आउँथ्यो, हामीले यस्तो अपराध गर्यौँ, हामीले यस्तो नराम्रो काम गर्यौँ। अनि बुवालाई सान्त्वना दिन चाहन्थ्यो, तर युसुफलाई हामीले यसरी बेच्यौँ, हामीले झन्डै मारेका थियौँ, हामीले यति पैसामा बेच्यौँ, उनीहरू भन्न सक्दैन थियो, त्यो निकाल्नै सक्दैन थियो उनीहरू। कारण किन? कारण किनहरू उनीहरू आफै अर्कै खाडलमा परेको थिए, युसुफलाई राखेको भन्दा गहिरो खाडलमा परेको थिए, यस्तो गहिरो खाडल कि त्यो खाडलबाट उनीहरू निस्किन सकिरहेको थिएन। पाप चाहिँ एकदम निर्दयी मालिक हो, दास बनाउँछ, अन्धकार खाडलमा हामीलाई चाहिँ चाकिदिन्छ। उनीहरू यस्तो खाडलमा थिए, तर युसुफको इतिहास एकदम सुन्दर तरिकाले अन्त हुन्छ। उनीहरू त्यो खाडलमा कहिलेसम्म रहन्छ भने जबसम्म युसुफले उनीहरूलाई त्यो खाडलबाट निकाल्दैन। युसुफ प्रधानमन्त्री भइसकेपछि उनीहरू त्यहाँ अन्न किन्न जाँदाखेरि, अनि युसुफले उनीहरूको सबै पाप स्वीकार लिइसकेपछि उसलाई उनीहरूलाई सबैलाई क्षमा दिन्छ, अँगाल हालेर चुम्बन गर्छ, अनि बल्ल उनीहरू चाहिँ सास फेर्न सक्छन्। तैपनि घाउ त रहिरहन्छ उनीहरूको। यसबाट हामीले के सिक्छौँ? प्रभु येशु ख्रिस्ट हाम्रो स्वर्गीय युसुफ, उहाँले हामीलाई पनि निकाल्नै पर्छ हाम्रो पापको खाडलबाट। उहाँ चाहिँ उहाँको प्रिय पिताले पठाइनु भएको, किनभने पिता परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभयो, हामीलाई खोज्नलाई पठाउनु भयो। येशु ख्रिस्ट हराएकोलाई खोज्न र मुक्त गर्न आउनुभयो। हामी विद्रोही थियौँ, तैपनि उहाँले हामीलाई प्रेम गर्नुभयो। अनि उहाँ पिताको प्रिय पुत्र येशु ख्रिस्ट लामो दूरीमा आउनुभयो, धेरै पर आउनुभयो, उहाँले हामीलाई प्रेम गर्नुभयो, इजरायलमा आउनुभयो। तर इजरायलमा मात्र होइन, हामी अन्य जातिहरूलाई पनि भेट्नु भयो, अझ पर जानुभयो, उहाँले हामीलाई भेट्टाउनु भयो, परमेश्वरबाट धेरै टाढा टाढा हराइरहेको अवस्थामा भेट्टाउनु भयो। हामीले परमेश्वरको पुत्रलाई घृणा गर्थ्यौँ, प्रभु येशूलाई प्रेम गर्दैन थियौँ, उहाँलाई घृणा गरियो संसारले, हामी संसार हामी नै हौ जसलाई प्रेम गर्नुभयो, हामीले उहाँलाई घृणा गऱ्यौँ, उहाँको वस्त्रहरू फुकाल्यौँ, उहाँलाई बेच्यौँ, उहाँलाई क्रुसमा टाँग्यौँ, उहाँलाई माऱ्यौँ, उहाँलाई गाड्यौँ। तर उहाँ चाहिँ तेस्रो दिनमा बौरेर उठ्नुभयो अनि उहाँ जिउँदो हुनुहुन्छ। आज प्रभु येशू जीवित हुनुहुन्छ। 2000 वर्ष अगाडि क्रुसमा टाँगिनु भएको प्रभु येशू जिउँदो हुनुहुन्छ अनि उहाँले चाहिँ म तिमीहरूलाई क्षमा गर्छु भन्नुहुन्छ। तर हाम्रो पापहरू स्वीकार गर्नुपर्छ, हामी हाम्रो पापको लागि दुखित हुनुपर्छ, उहाँको सामु घृणा टेक्नुपर्छ, हाम्रो दोष स्वीकार गर्नुपर्छ अनि हामी फर्कनुपर्छ, उहाँका नम्र हुनुपर्छ अनि हाम्रो दोषहरू सबै मेटिनेछन्। उहाँको बहुमूल्य रगतले, प्रभु यीशुको बहुमूल्य रगतले हाम्रो सबै पापहरू धोइनेछ। परमेश्वरको त्यो पाठको रगतले हाम्रो सबै पापहरू धोइनेछ। हामी उत्पत्ति 39 अध्यायमा जाउँ। अब हामी मिश्रमा युसुफ पुगेको हेर्नेछौँ, 39:1-6 पद। अनि युसुफ पल मिश्रमा लगिए, अनि एकजना मिश्री मानिस पोथीफरले, जो फाराओका अफिसर अर्थात् अङ्गरक्षकहरूको प्रधान थिए, उनलाई इस्माइलीहरूको हातबाट किने, जसले उनलाई त्यहाँ ल्याएका थिए, अनि परमप्रभु युसुफको साथमा हुनुहुन्थ्यो, अनि उनी उन्नतिशील मानिस थिए, अनि उनी आफ्नो मिश्री मालिकको घरमा थिए, अनि परमप्रभु उनको साथमा हुनुहुन्छ र उनले गरेका सबै कामहरू परमप्रभुले उनको हातमा सफल तुल्याउनुहुन्छ भन्ने कुरा उनका मालिकले थाहा पाए, अनि युसुफले तिनको दृष्टिमा अनुग्रह पाए र तिनको सेवा गरे, अनि तिनले उनलाई आफ्नो घरको अधिकारी तुल्याए र आफ्ना सबै थोक उनको हातमा सुम्पिदिए। अनि यस्तो भयो, जुन बेलादेखि तिनले युसुफलाई आफ्नो घर र आफ्नो सबै थोकमाथि अधिकारी तुल्याए, त्यस बेलादेखि परमप्रभुले युसुफको कारणले त्यस मिश्रीको घरलाई आशिष दिनुभयो, अनि परमप्रभुको आशिष घरमा र खेतबारीमा भएका तिनका सबै थोकमाथि रह्यो। अनि तिनले आफूसँग भएका सबै थोक युसुफको हातमा छोडिदिए। आफूले खाएको रोटी बाहेक तिनीसँग भएको कुनै कुराको विषयमा तिनलाई थाहा हुँदैन थियो, अनि युसुफको जीवडाल राम्रो र हेर्नमा सुन्दर थियो। यहाँसम्म अब यहाँ चाहिँ देख्छौँ युसुफसँग परमप्रभु हुनुहुन्थ्यो। सफलताको रहस्य चाहिँ यहाँ हामीलाई बताइएको छ। युवाहरू प्राय सोच्ने गर्छन्, सफलताको रहस्य के हो, म कसरी सफल हुन सक्छु? संसारको युवाहरू पनि यही सोचिरहेको छ, उनीहरू चाहिँ सफल हुन चाहन्छ। विश्वासी युवाहरू सफल हुन चाहनुपर्छ संसारको तरिकाले होइन, तर आत्मिक तरिकाले प्रभुको स्याब्बास पाउने सफलता। अब यहाँ चाहिँ सफलताको रहस्य छ, त्यो के हो भने परमेश्वरसित एउटा व्यक्तिगत सम्बन्ध र संगति गरिरहन। सम्बन्धमा आउनु पर्यो, पहिला मुक्ति पाउनु पर्यो, त्यसपछि चाहिँ उहाँसँग संगति गरिरहनु पर्यो, उहाँसँग हिँडिरहनु पर्यो। यहाँ भनेछ परमप्रभु युसुफको साथमा हुनुहुन्थ्यो। यो पुरै अध्याय पढ्यो भने चाहिँ अनि गन्यो भने त्यो वाक्यांश चाहिँ 4 उल्लेख भएको पाइन्छ। युसुफसँग परमप्रभु हुनुहुन्थ्यो 4 भनेको छ। मेरो ज्ञानमा चाहिँ अरू कुनै पनि बाइबलको विश्वासीको सवालमा चाहिँ त्यसरी भनिएको छैन, युसुफको बारेमा चाहिँ 4 भनिएको छ। हुन त इसाकसँग परमप्रभु हुनुहुन्थ्यो भनेको छ, मोसासँग प्रभु हुनुहुन्थ्यो भनेको छ, योशु समुएलसँग परमप्रभु हुनुहुन्थ्यो भनेको छ, दाउदसँग भनेको छ 2, हिजकियासँग, फिनेहाससँग, यहोशापातसँग, यो सब असल विश्वासीहरू थिए, इजरायलका राजाहरू थिए कोही कोही, साथै बप्तिस्मा दिने यूहन्नासँग प्रभु हुनुहुन्थ्यो भनेको छ, अनि साथै एन्टियोकमा सुसमाचार प्रचार गर्नेहरूको साथमा पनि परमप्रभु हुनुहुन्थ्यो भनेको छ। तर युसुफसँग चाहिँ 4 भनेको छ उहाँ हुनुहुन्थ्यो एउटा अध्यायमा। जोड दिने हुनुहुन्छ परमेश्वरले, यसमा ध्यान हामीले लगाएको चाहनुहुन्छ। अनि यसबाट हामी के बुझ्छौँ भने युसुफको जीवनमा भएको आशिषहरूको रहस्य यही नै थियो, ऊ सफल हुनुमा रहस्य यही नै थियो, परमप्रभु उसको साथमा हुनुहुन्थ्यो, ऊ प्रभुसँग हिँड्थ्यो, प्रभुसँग बातचित गर्थ्यो, प्रभुसँग प्रार्थना गर्थ्यो, प्रभुको इच्छा खोज्थ्यो, अनि प्रभुले दिनुभएको प्रकाश लिखित नभए पनि प्रभुको वचन थियो जहाँसम्म मलाई थाहा छ, अनि अब्राहमलाई दिएको प्रतिज्ञा, इसाकलाई दिएको प्रतिज्ञा, याकुबसँगको प्रतिज्ञा, अनि उसलाई दिएको सपनाहरू, यी कुराहरूमा मनन गर्थ्यो, प्रभुसँग हिँड्थ्यो, प्रभु उसको साथमा हुनुहुन्थ्यो, अनि त्यसैले ऊ आशिषित थियो. किन ऊ आशिषित थियो? किनभने आशिषदाता नै उसँग हुनुहुन्थ्यो. अनि युसुफले चाहिँ जहिले पनि आफ्नो आँखा चाहिँ यो आशिषदातामाथि राखिरह्यो, आशिषमा पनि होइन, त्यो पनि हामीले ख्याल गर्नुपर्छ. हाम्रो आँखा आशिषहरूमा लगाइरह्यो भने आशिष त उडेर जान्छ, आशिषदातामा लगाइरह्यो भने आशिष भइरहन्छ. अनि किन परमप्रभुमाथि ऊ आँखा लगाइरहन्थ्यो भने उहाँलाई खुसी पार्न, उहाँलाई खुसी पार्न, अनि परमेश्वरले आशिष दिनुहुन्थ्यो. अनि कुरो के भने युसुफको मालिकले यो देख्यो, उसको आफ्नै आँखाले यो देख्न सक्यो. उसले परमप्रभुलाई देख्न सक्दैन थियो, युसुफको परमेश्वरलाई देख्न सक्दैन थियो, तर युसुफको परमेश्वरले दिएको आशिषहरू चाहिँ देख्न सक्थ्यो. त्यो कुरा यहाँ हामीले पायौँ, हामीले पढ्यौँ. यसबाट हामी के बुझ्छौँ भने युसुफले चाहिँ आफ्नो मुख खोलेर नै सत्य र जीवित परमेश्वरको बारेमा चाहिँ आफ्नो मालिकलाई बताएको हुनै पर्छ. परमप्रभु उनको परमप्रभुले उनको हातमा सफल तुल्याउनुहुन्छ भन्ने कुरा उनको मालिकले थाहा पाए भने चाहिँ, यहोवाले आशिष दिएको कुरा मालिकले थाहा पाए, यो मूर्ति पूजक पोतिफर मिश्रीले थाहा पाए, अनि अब्राहमका परमेश्वर, इसाक र याकुबका परमेश्वरको बारेमा उनले ज्ञान पायो. अनि यो मालिकले के देख्यो भने युसुफले जे जे भनेको थियो परमप्रभुको बारेमा, जे जे उसले स्वीकार गरेको थियो, त्यो चाहिँ उसकै जीवनमा देख्यो. पोतिफरले ती आशिषहरू देख्यो. अब्राहमलाई भनेको थियो, म आशिषहरू दिनेछु, म तिमीलाई आशिष दिनेछु. अनि यो कुरा युसुफको जीवनमा देखियो. अनि पोतिफरले के थाहा पायो भने, यो दास आएदेखि मेरो घरमा त यति आशिष भएको छ कि कहिले भएको थिएन. अनि उसले चाहिँ छ्याङ्गै देख्यो यो सम्बन्ध, युसुफ र आशिष है. अनि उसले यो थाहा पाए, युसुफले त आफ्नो परमप्रभु आशिषदाता भन्थ्यो, उसको जिजुबाजेलाई यो प्रतिज्ञा दिएको थियो भन्थ्यो, उसको बाजेलाई प्रतिज्ञा दिएको भन्थ्यो, उसको बुवालाई, अनि उसलाई पनि यो आशिष छ. यो चाहिँ उसले चाहिँ कुनै संजोग होइन भनेर उसलाई छ्याङ्गै थाहा थियो. युसुफ चाहिँ परमप्रभुको असल गवाही थियो. प्रश्न उठ्छ, तपाईँ कस्तो गवाही हुनुहुन्छ प्रभु यीशु ख्रीष्टको लागि? के मानिसहरूले तपाईँको जीवनलाई हेर्दाखेरि परमेश्वरले आशिष दिइरहनु भएको देख्छन् कि देख्दैनन्? के तपाईँले प्रभु यीशु ख्रीष्ट को हुनुहुन्छ भनेर एउटा सफा, एउटा स्वच्छ, एउटा छर्लङ्ग देखिने तस्बिर तपाईँले प्रस्तुत गरिरहनु भएको छ कि छैन? तपाईँको जीवनमा, तपाईँको बोलीबाट, तपाईँको काम कुराबाट तपाईँ ख्रीष्टको निम्ति एउटा साक्षी हुनुहुन्छ कि हुनुहुन्न? म तिमीहरूलाई संसारमा पठाउँछु भन्नु प्रभु यीशुले, अनि तिमीहरू पृथ्वीको छेउसम्म मेरो निम्ति साक्षी हुनेछौ भन्नुभयो. प्रेरितको 8, हरेक प्राणीलाई सुसमाचार प्रचार गर, भनेको हामी सबै मानिसहरूप्रति साक्षी हुनुपर्ने रहेछ. जहिले पनि हाम्रो मुख्य ध्यान नै यही हुनुपर्छ कि मेरो साक्षी राम्रो हुनुपर्छ, जहाँसुकै जाउँ मेरो साक्षी, मेरो प्रभुलाई उनीहरूले देखुन्, चिनुन्, उहाँको बारेमा म बताउन सकुन्, मलाई सहायता गर्नुहोस् प्रभु भन्दै. अनि के तपाईँ उहाँको बारेमा चर्चा गर्नुहुन्छ? मेरो प्रभु, मेरो मुक्तिदाता, मेरो जीवनको मालिक उहाँ हुनुहुन्छ भनेर भन्नुहुन्छ? अनि यदि तपाईँले भन्नुहुन्छ भने अनि जब तपाईँले भन्नुहुन्छ उनीहरूले सुन्छन् अनि उनीहरूले के यसरी भन्छन् ए त्यसैले पो रहेछ तिम्रो जीवन फरक भएको तिम्रो जीवनमा चाहिँ शान्ति छ आनन्द छ तिम्रो जीवन सफा छ शुद्ध छ उनीहरूले चाहिँ तपाईँको सामे मुखेले त नभन्ला तर मनमा नै उनीहरूले तपाईँको पछाडि भन्ने त्यसैले पो यो मान्छे चाहिँ यति सुखी रहेछ उसको परमेश्वर पो जिउँदो परमेश्वर हो उसको परमेश्वर पो असल परमेश्वर हो उसको परमेश्वर त आशिष दिने परमेश्वर रहेछ त्यस्तो खालको परमेश्वरलाई म सेवा गर्न चाहन्छु मलाई अलि अझ बताऊ अझ जान्न चाहन्छु एउटा असल साक्षी यस्तो हुनुपर्छ त्यसैले युसुफसँग परमप्रभु हुनुहुन्थ्यो अब यसबाट हामी के सिक्छौँ भने विभिन्न कुराहरू एउटा कुरा के सिक्छौँ भने युसुफ त्यसो भए एउटा नम्र मान्छे थियो यशैया 57:15 युसुफ एउटा नम्र मानिस थियो यो त कसरी मलाई थाहा छ भने नत्र भने परमप्रभुसँग हुन सक्नुहुन्न थियो परमप्रभु केवल नम्रहरूसँग मात्र बस्नुहुन्छ घमण्डीहरूलाई विरोध गर्नुहुन्छ नम्रहरूलाई अनुग्रह दिनुहुन्छ यशैया 57:15 यो महान सत्यतालाई सुन्दर शब्दहरूमा बयान गरेको छ यशैया 57:15 किनकि जो उच्च र सर्वश्रेष्ठ हुनुहुन्छ जो अनन्त कालमा बास गर्नुहुन्छ जसको नाम पवित्र छ उहाँले यसो भन्नुहुन्छ म उच्च र पवित्र स्थानमा बस्छु म ऊसँग पनि बस्छु जसको मन टुटेको छ र जो नम्र आत्माको हुन्छ नम्रहरूको आत्मा जियाउन र मन टुटेकाहरूको हृदय जियाउनलाई म उसँग बस्छु भन्नुहुन्छ त्यसैले भाइ बहिनीहरू यदि तपाईँ घमण्डी हुनुहुन्छ भने परमेश्वर तपाईँको विरुद्धमा काम गर्नुहुनेछ परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ याकुब 4 एकचोटि पल्टाउँ याकुब 4 अनि याकुब 4:6 6 लेखिएको छ याकुब 4:6 तर उहाँले बढी अनुग्रह दिनुहुन्छ यसकारण उहाँ भन्नुहुन्छ परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ यसकारण आफूलाई परमेश्वरको अधीनतामा सुम्प शैतानका सामना गर र त्यो तिमीहरूबाट भाग्नेछ 10 प्रभुका सामु आफूलाई नम्र तुल्या र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ यदि तपाईँले आफूलाई परमेश्वरको सामु नम्र तुल्याउनु भयो भने उहाँले तपाईँलाई अनुग्रहमाथि अनुग्रह ज्यादै अनुग्रह बढी अनुग्रह दिनुहुन्छ प्रशस्त अनुग्रह दिनुहुन्छ उहाँले तपाईँलाई उठाउनुहुन्छ यो कुरा त हामीले युसुफको जीवनमा देख्छौँ ऊ मिश्र देशकै प्रधानमन्त्री बन्सपछि तपाईँले आफूलाई नम्र तुल्याउनुहोस् तपाईँ त्यो सिंहासनबाट हट्नुहोस् प्रभुलाई राख्नुहोस् तपाईँको हृदयको सिंहासनबाट सिंहासनमा अनि उहाँले चाहिँ तपाईँको जीवनमा यति धेरै आशिषले भर्नुहुन्छ कि तपाईँले त्यो कल्पना पनि गर्न सक्नुहुन्न अर्को कुरा युसुफ नम्र थियो मात्र होइन युसुफ चाहिँ एउटा दयालु र सत्य बोल्ने मान्छे पनि थियो यो मलाई कसरी थाहा छ भने हितोपदेश 3 यसरी लेखेको छ हितोपदेश 3 हितोपदेश 3:3-4 यहाँ लेखेको छ हितोपदेश 3:3-4, कृपा र सत्यताले तिमीलाई नछोड्युन्, तिनलाई आफ्नो गलामा बाँधिराख, तिनलाई आफ्नो हृदयको पाटीमा लेख, यसो गर्नाले तिमीले परमेश्वर र मानिसको दृष्टिमा अनुग्रह र असल समझ पाउनेछौ। यसो गर्नाले तिमीले मानिसको दृष्टिमा, परमेश्वरको दृष्टिमा र मानिसको दृष्टिमा अनुग्रह र असल समझ पाउनेछौ। युसुफले चाहिँ आफ्नो मालिक पोतिफरको दृष्टिमा चाहिँ अनुग्रह पायो, परमेश्वरबाट पनि अनुग्रह पायो, आशिष पायो। किन? यसो गर्नाले भनेछ, अर्थात् कृपा र सत्यताले युसुफलाई कहिले छोडेन। ऊ जहिले पनि दयालु, जहिले पनि सत्य बोल्ने, झुट बोल्दैनथ्यो, दयालु थियो। ठिक यही कुरा परमेश्वर र मानिसको दृष्टिमा अनुग्रह पाएको व्यक्तिहरू अरू पनि को बयान, अरू व्यक्तिहरू पनि त्यसरी बयान गरिएको छ। समुएललाई त्यसरी बयान गरिएको छ, पहिलो समुएलमा बालकै छ, अनि साथै प्रभु येशूलाई पनि त्यसरी बयान गरेको छ लुका 2:52, जो उहाँ चाहिँ 12 वर्षको उमेरमा हुनुहुन्थ्यो। त्यसैले युसुफ दयालु थियो, कृपा, र उस झुट बोल्दैन थियो, सत्यता। दुइटै, एउटा मात्र होइन, दुइटै कृपा र सत्यता। खालि कृपा मात्र होइन, दया देखाउने मात्र होइन, किनभने झुटद्वारा दया देखाउन सकिँदैन। झुट भनेको चाहिँ शैतानबाट हो, झुटको बाबु शैतान हो, अनि ऊ चाहिँ दयालु छैन। हितोपदेश 26 हेर्नुहोस् त, म झुट पनि बोल्छु दयालु पनि हुन्छु भन्ने चाहिँ कहिले नसोच्नुहोस् यहाँ। हितोपदेश 26:28, हितोपदेश 26:28 लेखेको छ, झुट बोल्ने जिब्रोले जसलाई घायल पारेको छ तिनीहरूलाई घृणा गर्छ, अनि चिप्लो घस्ने मुखले विनाशकारी काम गर्छ। चिप्लो घसाई चाहिँ दयालु जस्तो देखिन्छ, तर त्यो झुट हो, त्यो घृणा हो, त्यो लुकाइएको छ, जसरी यहाँ 25 लेखेको छ। अझ हुन्छ त्यहीँदेखि, जब त्यसले मिठो बोल्छ तब त्यसलाई नपत्याओ, किनकि त्यसको हृदयमा 7 घृणित कुरा छन्, जसको घृणा छलकपटद्वारा छोपिएको हुन्छ, त्यसको दुष्टता सारा सभाको सामु प्रकट हुनेछ। कृपा र सत्यता दुइटै यो सँगसँगै जान्छ, यो जोडी कहिले एकअर्कालाई छोड्दैनन्, उनीहरू जहिले सँगै हिँड्छ। के तपाईँसँग यो छ? हितोपदेशले त भन्छ, यो त युवा भाइ बहिनीहरू तपाईँको चाहिँ सिक्री हुनुपर्छ, माला हुनुपर्छ, आफ्नो गलाको सुन्दर हार जस्तै, जहिले पनि देखिने प्रष्ट छ्याङ्गे। अर्को कुरा के पनि सिक्छ भने, युसुफ विश्वास योग्य भण्डारी थियो। लुका 16 हामी हेर्नेछौँ, लुका 16 युसुफ नम्र थियो, युसुफ दयालु र सत्यवादी थियो, अनि युसुफ चाहिँ विश्वास योग्य थियो। प्रभु उसको साथमा हुनुहुन्थ्यो, त्यसैले ऊ आशिषले भरपूर थियो। लुका 16:10 यस्तो लेखेको छ, जो सबैभन्दा थोरै कुरामा विश्वास योग्य हुन्छ त्यो धेरैमा पनि विश्वास योग्य नै हुन्छ, अनि जो सबैभन्दा थोरै कुरामा अधर्मी हुन्छ त्यो धेरैमा पनि अधर्मी नै हुन्छ। युसुफलाई त एउटा दासको रूपमा बेचेको थियो 20 चाँदीको टुक्राको लागि। अब सुरुमा नै उसलाई ठुल्ठुलो काम त अवश्य दिएन पोतिफरले, उसले चाहिँ सानो काम दिएर हेऱ्यो, राम्ररी गर्यो, छिट्टो गर्यो, छरितो गर्यो, सब राम्रो गर्यो, उसलाई अझ अरू काम दियो, त्यत्तिकै राम्रो गर्यो, अझ अरू काम दियो, जे दिए पनि उसले त सफल सफल हुन्छ, परमप्रभु यसको साथमा छ। अनि उसले त जम्मै घरको अधिकारी बनाइदियो त्यसपछि त। उसलाई ती विश्वास भयो युसुफको कि उसलाई कुनै कुराको पनि अब फिक्री भएन, सबै युसुफको हातमा सुम्पेको छ। अनि पोथीफर चाहिँ अब अरू कामको लागि व्यस्त भइरहेछ, ऊ त ठुलो अख्तियारवाला हो, घरको चिन्ता लिनु परेन उसले किनभने एउटा असल दास उसको घरमा थियो। अनि यसबाट हामी सिक्छौँ कि भाइ बहिनीहरू हामी चाहिँ अहिले तपाईँले जे गर्न पाउनु भएको छ प्रभुको निम्ति त्यो चाहिँ गर्नुहोस्। केही न केही त पाउनु भएको छ तपाईँले, जे पनि सबै विश्वासीले पाएको छ, अनि तपाईँले चाहिँ त्यो राम्ररी गर्नुहोस्, हृदयदेखि गर्नुहोस्, खुसी साथ गर्नुहोस्, प्रभुको निम्ति गर्नुहोस्, दिलो ज्यानले गर्नुहोस्, प्रभुलाई खुसी पार्न गर्नुहोस्। अनि उहाँले अझ तपाईँलाई अरू जिम्मेवारीहरू दिनुहुन्छ। अनि अझ अरू थप्नुहुन्छ उहाँले जिम्मेवारीहरू, भण्डारी पनि। अनि यो जीवनभरि नै यसरी हुँदै हुँदै जान्छ, अनि त्यसपछि अझ हजार वर्षको राज्यमा अझ अधिकार दिनुहुन्छ, अनि त्यसपछि अनन्ततामा अझ दिनुहुन्छ। उहाँको तरिका नै यही हो। हितोपदेश 28 पनि पल्टाउँ, हितोपदेश 28 हितोपदेश 28 को 20 पदमा यहाँ भनिएको छ, विश्वासयोग्य मानिस आशिषहरूले भरपूर हुनेछ, तर जो धनी हुन हतार गर्छ त्यो निर्दोष ठहरिने छैन। विश्वासयोग्य मानिस आशिषहरूले भरपूर हुनेछ, यो युसुफको जीवनको बयान जस्तो छ। यति आशिषित थियो, उसले गर्दा त्यो मिस्रीको घरै आशिषित भयो, घर मात्र होइन उसको खेतबारी पनि। उसको थुप्रै खेतबारी हुनुपर्छ, ठुलो अख्तियारवाला, सबै आशिषले भरपूर। तपाईँको जीवनले चाहिँ अरूलाई आशिष दिइरहेछ कि छैन? प्रश्न, तपाईँको जीवनले चाहिँ गर्दा कस्तो आशिष भएको छ त अर्कोलाई? मलाई लाग्छ कोही कोहीले भन्न सक्नुहुन्छ होला, फलानाले अनन्त जीवनै पाएको छ, मैले उसलाई सुसमाचार बताएको थिएँ, प्रभुले बचाउनु भयो, मेरो सानो विश्वास योग्यता, मैले एउटा ट्र्याक्स दिएको थिएँ उसलाई, अनि त्यसपछि त आयो अनि सुन्यो अनि समय बित्दै गयो अनि विश्वास गरेँ। तपाईँको सानो त्यो विश्वासीको त्यो एउटा ट्र्याक्स दिनुभएको थियो, डर लगाइरहेको थियो होला, तर भित्र पवित्र आत्माले भन्नुहुन्छ देऊ देऊ देऊ, दिनुभयो तपाईँले, त्यो व्यक्ति प्रभुमा आयो। कस्तो आशिषहरू चाहिँ भएको छ त? विश्वासयोग्य मानिस आशिषहरूले भरपूर हुनेछ। अब फर्केर जाउँ 39 अध्याय, हाम्रो समय चाहिँ कति बजीसम्म हुन्छ? 39 अध्याय फर्केर जाउँ। अनि अब हामी 6-12 पदसम्म पढ्नेछौँ, अनि यसको दुईवटा भाग छन्, अनि एउटा भाग मात्र गर्नेछ अहिले। 39 6-12 अघि पनि पढेको थियौँ 6 पद, तर फेरि पढ्नुपर्छ त्यो सन्दर्भ जोड्नलाई। अनि तिनले आफूसँग भएका सबै थोक युसुफको हातमा छोडिदिए, आफूले खाएको रोटी बाहेक तिनीसँग भएको कुनै कुराको विषयमा तिनलाई थाहा हुँदैन थियो। अनि युसुफको जीवडाल राम्रो र हेर्नमा सुन्दर थियो। नि यस्तो भयो, यी कुराहरूपछि उनका मालिक की पत्नीले युसुफमाथि आफ्ना आँखा गाड्न थालिन्। अनि तिनले भनिन्, मसँग सुत। तर उनले अस्वीकार गरे र आफ्ना मालिक की पत्नीलाई भने, हेर्नुहोस् मेरा मालिकले घरमा मसित जे छ ए मसित के छ केही जान्नुहुन्न। अनि उहाँले आफ्ना सबै थोक मेरो हातमा सुम्पनु भएको छ, यस घरमा मभन्दा ठुलो अरू कोही छैन। अनि उहाँले तपाईँ बाहेक, किनकि तपाईँ उहाँकी पत्नी हुनुहुन्छ, अरू कुनै थोक पनि मबाट रोकेर राख्नु भएको छैन। तब कसरी म यति ठुलो दुष्टता गर्न र परमेश्वरको विरोधमा पाप गर्न सक्छु र? अनि यस्तो भयो, तिनले युसुफसँग दिन प्रतिदिन कुरा गरेकी भए तापनि तिनीसित सुत्न वा तिनीसित रहनु भन्ने तिनको कुरा उनले मानेनन्। अनि त्यस समयमा यस्तो भयो, जब युसुफ आफ्ना काम गर्न घरभित्र पसे अनि त्यस घरका मानिसहरूमध्ये कुनै पनि घरभित्र थिएन, तब तिनले उनलाई उनको लुगामा यसो भन्दै समातिन्, मसँग सुत। तब उनी आफ्नो लुगा तिनकै हातमा छोडेर भागे र बाहिर निस्के। यहाँसम्म पढौँ। हामी चाहिँ यो पहिलो भाग 6 र 7 पदलाई हेर्नेछौँ, जहाँ चाहिँ यो पोतिफरको दुष्ट श्रीमतीलाई हेर्छौँ। युसुफ सुन्दर थिए, ऊ सुन्दर हुनुमा उनको कुनै दोष थिएन। एउटा राम्रो जुडाल हुनु कुनै दोष होइन, तर यो पतित संसारमा बाहिरी सुन्दरता चाहिँ दुरुपयोग हुन सक्छ, दुरुपयोग गरिन सक्छ। हाम्रो यदि राम्रो जिउडाल छ भने त्यो दुरुपयोग हुन सक्छ, अर्थात् त्यो चाहिँ ठुलो परीक्षाको कारण बन्न सक्छ सुन्दरता। शैतानलाई यही भाग्यो, तेरो सुन्दरताले गर्दा भनेर इजिकेल 28 लेखेको छ, त पतित भइस, घमण्डले फुलिस। अनि पुरुषहरूको कुरा गरौँ, चाहे जवान चाहे वयस्क, उनीहरूले आफ्नो जिउडाललाई चाहिँ देखाउन खोज्नु हुँदैन। अनि दिदीबहिनीहरू स्त्रीहरूले पनि उनीहरूको शारीरिक आकारहरू देखाउन खोज्नु हुँदैन। अब युसुफले त्यस्तो गरिरहेको थिएन, यहाँ उसको दोष थिएन यहाँ, तर एउटा दुष्ट आइमाईले चाहिँ ऊप्रति अभिलाषाले हेरिरहेको थियो। तर जवान युवा भाइहरू, जवानलाई भन्छु, जवान व्यक्तिहरूले चाहिँ आज आफ्नो जिउडाल चाहिँ प्रदर्शनी गर्छन् टाइट लुगा लगाएर, किन? केटीहरूले हेरोस् भनेर। त्यो घमण्ड हो त्यसैले। एउटा जवान क्रिस्चियनले त ध्यान आफ्नो जिउडालमा होइन तर ख्रिस्टमा आकर्षित गर्नुपर्छ। अनि ख्रिस्टमा अरूको ध्यान आकर्षण कसरी गर्छ? एउटा असल चरित्रले हो। एउटा स्त्रीले चाहिँ एउटा पुरुषको निम्ति अभिलाषा गर्न सक्छ, यदि त्यो पुरुषले चाहिँ भेटी खालको पोसाक लाएछ भने। तर एउटा पुरुषले भेटी खालको पोसाक लगाएको छैन भने पनि एउटा स्त्रीले चाहिँ अभिलाषा गर्न सक्छ। यो पोतिफरको श्रीमतीले त्यही गर्दथ्यो। युसुफ दोषी थिएन, त्यो आइमाई दोषी थिएन। त्यसो भए एउटा पुरुषले चाहिँ झन् भेटी खालको लुगा लाउँछ भने झन् त्यहाँ परीक्षाको ठाउँ हुन्छ, अनि ऊ पनि दोषी हुन्छ। त्यसैले होसियार हुनुहोस् आफ्नो पोसाकको बारेमा। हिजो डेभिड दाईले इन्टरनेट, मोबाइल फोन, नाङ्गो तस्बिरहरू, यसको बारेमा चेतावनीहरू दिनुभयो। त्यो आगोसँग खेला जस्तै हो, भयङ्कर डरलाग्दो कुरा हो। जब विपरीत लिङ्गको व्यक्तिसँग चाहिँ फोटो साटासाट हुन्छ, त्यो व्यक्ति चाहिँ मूर्ख हो, उसले चाहिँ समस्या निम्त्याइरहेको छ। किन केटाहरूले केटीहरूले आपसमा चाहिँ एकअर्काको फोटो माग्छन्? एउटै कारणले, आफ्नो पापपूर्ण अभिलाषा तृप्त पार्न हो। अनि यदि तपाईँले त्यो पठाउनुहुन्छ भने यसको मतलब तपाईँ घमण्डी पनि हुनुहुन्छ अनि एउटा वेश्याको भूमिका खेल्दै हुनुहुन्छ। इन्टरनेटले चाहिँ धेरै सजिलो बनाइदिएको छ, खाममा हालेर पठाउनु पर्दैन, फोटो खिचेर धोएर त्यसो गर्नु पर्दैन, एकछिनमा खिचिक एउटा दबाइदियो अनि पुगिसक्छ। तर त्योभन्दा अझ भिडियो सहित पठाउन सकिन्छ। क्रिश्चियन विश्वासी चाहिँ एउटा वेश्या जस्तो हुनुहुँदैन, अर्थात् परमेश्वरले दिनुभएको सुन्दरतालाई जाना जानी दुरुपयोग गर्नु हुँदैन, अर्कालाई आकर्षण गर्न, फसाउन, अर्काको अभिलाषालाई जगाउन, उसभित्र आगो हालिदिन, अर्काको पापपूर्ण भावनाहरूसँग खेलबाड गर्न, उनीहरूको इच्छा, उनीहरूको यौन इच्छालाई चाहिँ जगाउन, अभिलाषा जगाउन र उसको पतित पापपूर्ण जुन स्वभाव छ त्यसलाई खुवाउन हुँदैन। त्यसो गर्नु भनेको चाहिँ तपाईँ शैतानको हातमा एउटा हतियार बन्नु हो। एउटा विश्वासी त परमेश्वरको हातमा धार्मिकताको हतियार बन्नुपर्छ, शैतानको हातमा हत्या गर्ने, मार्ने, खाडलमा पुर्याउने हतियार बन्नु हुँदैन। पोथीफरको श्रीमतीको समस्या कहाँबाट सुरु भयो हेर्नुहोस् त, यहाँ सात पदमा पहिला सुरु युसुफको उमेर कति थियो, सात पदमा ल्याएको छ, अनि यस्तो भयो यी कुराहरू पछि, यति भन्नासाथ केही समय बित्यो भन्दै हुनुहुन्छ पवित्र आत्माले, अनि तुलना गर भन्दै हुनुहुन्छ। अनि जब हामीले चाहिँ हेर्छौँ 41 अध्याय पढ्दाखेरि चाहिँ 30 वर्षको उमेरमा युसुफ प्रधानमन्त्री बन्छ, त्योभन्दा अगाडि 2 वर्षभन्दा बढी ऊ जेलमा बिताउनुपर्छ, अनि कसरी ऊ जेलमा पुग्यो अहिले हेर्न लागिरहेछौँ पछि। त्यसैले यो घटना घटेको चाहिँ ऊ बस हुँदाखेरि ऊ 27-28 वर्षको उमेरको थियो भन्ने बुझिन्छ यी कुराहरू पछि। त्यसपछि हामी पढ्छौँ उनका मालिक कि पत्नीले युसुफमाथि आफ्ना आँखा गाड्न थालिन्, समस्या चाहिँ यहाँबाट भएको रहेछ, आँखाबाट, आँखाको अभिलाषा। परमेश्वरको वचनले चाहिँ एकदम जोड दिएको छ यो कुरालाई, हिजो पनि हेरेका थियौँ, हाम्रो आँखाले के हेर्छौँ, हाम्रो आँखालाई कसरी प्रयोग गर्छौँ, एकदम होसियार हुनु है भनेर परमेश्वरले चाहिँ आफ्ना छोराछोरीहरूलाई चेतावनी दिइरहनु भएको छ। आँखाको अभिलाषाबाट सुरु भयो, त्यहाँबाट सुरु भयो। हिजो हेरेका थियौँ अय्युब 31:1 अय्युब एउटा पुरुषले चाहिँ आफ्नो आँखासित बाचा बाँधेको थियो, म एउटा कन्यामाथि चाहिँ आफ्नो आँखा गाड्ने छैन भनेर। अब आइमीहरूले पनि यो गर्नुपर्छ किनभने पोथीफरको श्रीमती यहाँ लोटेको छ, कि पुरुष को म अभिलाषा गर्ने छैन भनेर बाचा बाँध्नुपर्छ। यो पोथीफरको श्रीमती ले आँखा गाड्न थालिन् र के भनेछ, अनि तिनले भनिन् मसँग सुत। यो बोलीलाई विचार गर्नुहोस् एकचोटि, कस्तो बोली हो यो चाहिँ हो लाज पचेको बोली। हितोपदेश 7 एकचोटि पल्टाउँ त, लाज पचेको बोली हितोपदेश 7 अनि यहाँ पढ्छ 10 पद अनि हेर वेश्याको वस्त्र लगाएकी र धुर्त हृदय भएकी एउटी स्त्रीले त्यसलाई भेटी, यो एउटा बोधो जवानलाई। अनि त्यसपछि 13 पद, तब यसले त्यसलाई समाति र त्यसलाई चुम्बन गरे, अनि लाज पचेको अनुहार लिई त्यसलाई यसो भनी, अनि उसले भनेको खराब कुराहरू त्यहाँ छ। अब यो आइमाईको त आफ्नो श्रीमान थियो, अनि यो आइमाईको आफ्नो परिवार थियो, उसको छोराछोरीहरू हुनुपर्छ, तर उसलाई कसैको मतलब छैन। ऊ चाहिँ केवल एउटै कुराको मात्र उसलाई चाहिँ मतलब भइरहेछ, त्यो के भने मेरो अभिलाषा पुरा गर्न चाहन्छु यहाँ। ऊ स्वार्थी छ, स्वार्थी। शैतानले हामीलाई यस्तै सल्लाह दिन्छ, हिजो धेरैचोटि यो कुरा हामीलाई सम्झना गराएको थियो। शैतानले के भन्छ, तिमीलाई जे मन लाग्छ त्यही गर्न, अरू कसैको मतलब नराख्न, तिमीले यो पाउनुपर्छ, अनि यो सबै चाहिँ झुट हुन्। हामी चाहिँ एकदम होसियार हुनुपर्छ हाम्रो आँखा कसरी प्रयोग गर्छ। अहिलेको युगमा एकदमै होसियार हुनुपर्छ। झन् प्रभुले हामीलाई, तपाईँ युवा भाइ बहिनीहरूलाई सहायता गर्नुभएको होस्। हामी अर्कोमा चाहिँ हामी अन्तिम भाग हेर्नेछौँ, त्यो चाहिँ युसुफको परीक्षा। अचम्म छ त्यो बयान। हामी चाहिँ प्रार्थना गरौँ। प्रभु धन्यवाद छ पिता, वचन तपाईँको हो, तपाईँ जीवित हुनुहुन्छ, पवित्र हुनुहुन्छ, प्रेम गर्नुहुन्छ, अनि हामीलाई बचाउने, जगाउने र हामीलाई आशिष दिने तपाईँको असल योजना छ, त्यो हामी गुमाउन चाहँदैनौँ। यी युवा भाइ बहिनीहरू एउटैले पनि नगुमाएको होस् तपाईँको सिद्ध इच्छा पिता, बिन्ती गर्दछु। यो हृदयमा काम गर्नुहोस्, अनि तपाईँलाई कसरी निर्णय गरिकन आफ्नो जवाब दिनुपर्छ अहिले यसमा गचगच्याइदिनुहोस्। धन्यवाद छ पिता, प्रभु येशूको नाममा, आमेन।